आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
मित्र, प्रभु येशु ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह। साथै आज पनि यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आउनुहोस् हामी छोटो प्रार्थना गरेर आजको वचन अध्ययनलाई आगे बढ़ाउँ। जीवित अनि सामर्थ्य बुबा, एकपल्ट हामी तपाईंलाई धन्यवाद स्तुति प्रशंसाको भेटी चढ़ाउँदै तपाईंको चरणमा आउँदछौं। तपाई महान प्रभु हुनुहुन्छ, तपाई अति नै करूणामय, दयालु, कृपालु प्रभु हुनुहुन्छ। तपाईंकै अनुग्रहको कारण प्रभु आज हामी यस पृथ्वीमा छौं। तपाईंको सुरक्षा, उपकार, भलाईको निम्ति धन्यवाद छ। तमाम तपाईंको आशिषको निम्ति धन्यवाद छ, जुन तपाईंले हाम्रो जीवनमा, हाम्रो परिवारमा, हाम्रो पेशामा देखाउनु भएको छ। प्रभुजी, यो वचन अध्ययनलाई तपाईँको हातमा राख्छु। यसबाट हामी हरेकलाई आशिष दिनुहोस्। धन्यवाद दिँदा यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 137 अध्याय पद एकदेखि चार पदबाट देख्न गइरहेका छौ। यो भजन 137 अध्यायमा मुख्य विषयको रूपमा देख्नेछौ बिरानो मुलुकमा प्रभुको गीतको गाइने काम। मित्र, भजन 137 परमेश्वरका चुनिएका जाति इसरायलीहरूको इतिहासको खास खण्डसँग व्यवहार गर्दछ। यो ऐतिहासिक भजन हो, जुन अति नै असामान्य हो। पुरानो नियमका ऐतिहासिक पुस्तकहरूले बाबेलमा इसरायली कैद वा बन्धुवाको 70 वर्षको अवधिको इसरायल राष्ट्रको रेकर्ड गर्दैन। त्यस कैद वा बन्धुवाको त्यहाँ कुनै रेकर्ड छैन। यो सत्य हो कि यर्मियाले यसको बारेमा अगमबाड़ी गरे, तर उनी बाबेलमा अन्य कैदी वा बन्धुवाहरूसँग गएनन्। इजिकेल बाबेलमा थिए, तर उसले त्यहाँ कैदी यानि बन्धुवाहरूको बारेमा अगमबाड़ी गरिरहेका थिए। उनी इतिहास भन्दा आफ्ना दर्शनहरूमा धेरै ख्याल र वास्ता राख्दथे। साथै दानियल त्यस अवधिमा बाबेलमा थिए, तर उनी चाहिँ राजमहलमा थिए, अन्य जाति शासकहरूको निम्ति अगमबाड़ी गर्दै। हामी उसबाट ती कैदी वा बन्धुवाहरूको सम्बन्धमा कति पनि रेकर्ड पाउँदैनौ। बाबेलको बन्धुवा वा कैदको 70 वर्षको समय मौनताको अवधि हो, यो रिक्तता हो। ऐतिहासिक पुस्तकहरूको सम्बन्धमा यो रिक्तता हो, रित्तो, खाली हो। यसको सम्बन्धमा ती ऐतिहासिक पुस्तकको कति पनि रेकर्ड छैन। ती ऐतिहासिक पुस्तकहरू यानि पुरानो नियमका राजाहरूको दुई पुस्तकहरू र इतिहासका दुई पुस्तकहरू, जुन ऐतिहासिक पुस्तकहरू भनिदछ, तिनीहरूले खाली हामीलाई बाबेलको कैद वा बन्धुवा र यरूसलेमको विध्वंसमा मात्र ल्याउँदछ। अर्को ऐतिहासिक पुस्तकहरू एज्रा, नहेम्या र एस्तरले चाहिँ बाबेलमा 70 वर्षको कैद वा बन्धुवा पूरा भएपछि ती इसरायली बन्धुवाहरू आफ्नो मुलुकमा यरूसलेममा आएको कथाको मात्र टिप्दछ। तर त्यस 70 वर्ष कैदको अवधिमा तिनीहरूको स्थिति त्यहाँ कस्तो थियो, तिनीहरूको जीवन कसरी त्यहाँ गुजरिरहेको थियो, त्यसको बारेमा ती सबै ऐतिहासिक पुस्तकहरू मौन छन्, चुपचाप छन्। तर यो भजन 137 अध्यायले त्यस अवधिको तिनीहरूको स्थितिको केही झलक दिन्छ। हा मित्र, यो भजन 137 अध्यायले कैद वा बन्धुवाको ती 70 वर्षको अवधिमा यी मानिसहरूको दयनीय तर मृद अनुभवहरूको रेकर्ड गर्दछ। तपाई यस भजनमा कटुताले भरिएको घृणा र गहिरो प्रेमको थाहा पाउनुहुनेछ। तपाई यी मानिसहरू आफ्ना आवेगहरू मनोभावहरूद्वारा पराजित गरिएको र अभिभूत गरिएको देख्नुहुनेछ। तिनीहरू यहाँ रेकर्ड गरिएका कुराहरूको बारेमा अति नै गम्भीर रूपमा थाहा गर्दछन्, महसुस गर्दछन्। त सबभन्दा पहिले हामी देख्नेछौ केन्द्रीय अनुभव। सबभन्दा पहिले यी मानिसहरूको केन्द्रीय अनुभवहरूको देख्नेछौ। भजन 137 अध्याय एक पदमा भनिएको छ, बेबिलोनका नदीहरूका किनारमा बसेर सियोनलाई सम्झँदै हामी रोयौं। मित्र, स्थान निर्धारण चाहिँ महत्वपूर्ण हो। बेबिलोनका नदीहरूका किनार, मित्र, यी मानिसहरूसँग त्यस्तो किसिमका कठोर अनुभवहरू पाएथे जस्तो कि अरू कुनै जाति मानिसहरूले कहिले पनि पाएको थिएन र पाएको छैन। गोसेमको मुलुकबाट लिएर युरोपको यहुदीहरूको निवास क्षेत्रसम्म तिनीहरूले थाहा पाएका थिए कि आफ्नो मातृदेशबाट, आफ्नो मुलुकबाट टाढा हुनु वा बिरानो मुलुकमा हुनु भनेको के हो। तिनीहरू जान्दछन् कि मिश्रको ईट बनाउने स्थानबाट लिएर बाबेलको नहरहरूमा जाने कुरा के हो। तिनीहरू जान्दछन् कि दासहरूको क्याम्पमा पालमा समय बिताउनु कस्तो हुन्छ। मित्र, बेबिलोनका नदीहरू नै त्यो स्थान हो जहाँ तिनीहरूलाई खेदो सतावट गरिए, तिनीहरूलाई दुःख दिए, कष्ट दिए, जहाँ तिनीहरूले दासको काम गर्दथे, जहाँ तिनीहरूले अत्यधिक रूपमा कष्ट दुःख भोगे, बेबिलोनका नदीहरू। प्रश्न खड़ा हुन्छ, तिनीहरू त्यहाँ के गरिरहेका छन्? वास्तवमा त्यहाँ तिनीहरू रहने कुनै काम थिएन। परमेश्वरले प्रतिज्ञाको मुलुकमा तिनीहरूलाई राख्नु भएको थियो, अनि जबसम्म तिनीहरू उहाँका विश्वासयोग्य र सत्य रहे, उहाँका गवाही वा साक्षीहरूको रूपमा परमेश्वरले तिनीहरूलाई त्यहाँ राख्ने प्रतिज्ञा गर्नुभएको थियो। तिनीहरू बेबिलोन वा बाबेलको नदीहरूमा के गरिरहेका छन्? निश्चय नै यहाँ उल्लेखित बेबिलोनका नदीहरू नहरहरू हुन्, खनिएका, मानिसले खनेका नहर। म सोच्दछु कि आज सबै बाइबल शिक्षकहरू यो कुरामा पूर्ण सहमत छन् कि यिनै मानिसहरूले टाइग्रिस र इफ्रातस नदीबाट ती नहरहरू खनेथे। ती नहरहरू जमीनमा सिंचाईको लागि खनिएको थियो। यिनै यहुदी, इसरायली कैदी वा बन्धुवाहरूले त्यो मरुस्थल बंजर मुलुकमा सूर्य उदयदेखि सूर्य अस्ताईसम्म कठोर परिश्रम गरे नहर खन्ने काममा। भनिएको छ बेबिलोनका नदीहरूका किनारमा बसेर, ओ यो गहिरो हतोत्सा उदासीको तस्वीर, खिन्नताको कस्तो तस्वीर यो हो। बेबिलोनका नदीहरूका किनारमा बसेर तिनीहरूले अरू के गर्न सक्थे भन्दा सियोनलाई सम्झँदै हामी रोयौं। तिनीहरू रोइरहेका थिए, ओ कस्तो तस्वीर यहाँ छ। भजनहरू स्तुति प्रशंसाका गीतहरू हुन्। भजनहरूले आनन्द, हर्ष, अद्भुत विश्वास, आशा र भरोसाको व्यक्त गर्दछ। तर यो भजनमा चाहिँ यो छैन। यो त्यो भजन हो जुनमा तिनीहरू विलाप गरिरहेका छन्, शोक गरिरहेका छन्। भनिएको छ सियोनलाई सम्झिँदै हामी रोयौं। यो स्तुति प्रशंसाको भजन होइन, यो निराशाको, विलापको, शोकको भजन हो। ओ बाबिल र यरुसलेम बीच कस्तो भिन्नता छ। यरुसलेम पहाड़हरूमा बसालिएको सुन्दर स्थान थियो, बाबेल चाहिँ सुक्खा तराई बेसीमा अवस्थित स्थान थियो। मित्र, तिनीहरू त्यहाँ रहन चाहेकोले गर्दा, त्यहाँ रहन मन पराएकोले गर्दा त्यहाँ अहिले छैनन्। तिनीहरू त्यहाँ त्यसकारणले छन् किनभने तिनीहरूका शहरलाई विध्वंस गरिएको छ र तिनीहरूलाई त्यहाँ बन्दुवा वा कैदीको रूपमा बाबेलमा लगिएको थिए र अहिले तिनीहरू दासहरू काम गर्ने स्थानमा राखिएका छन् र तिनीहरूलाई पशु जस्तै काममा लदाइन्दैछन्। अहिले तिनीहरू गृह विरह होमसिकमा छन्। सियोनलाई सम्झिँदै हामी रोयौं, यहाँ तिनीहरू भन्छन्। त्यहाँ तिनीहरू किन छन्? तिनीहरू त्यहाँ यस कारणले छन् किनभने तिनीहरूले पाप गरे। यदि तपाईँ त्यस अवधिको अर्को एकजना रुने विलाप गर्ने मानिसलाई स्पष्टीकरण चाहनुहुन्छ भने, त्यस मानिसबाट स्पष्टीकरण चाहनुहुन्छ भने यर्मिया कहाँ फर्कनुहोस्। उनी रुन्चे बालक जस्तै थिए, तर उससँग कुनै दोष नखोज्नुहोस्, किनभने जब परमेश्वरले आफ्ना दण्डको घोषणा गर्न कुनै मानिसलाई चुन्नुभयो, उहाँले कोमल हृदयको मानिसलाई चुन्नुभयो। यर्मिया अगमवक्ताले तिनीहरूको शहर विध्वंस हुनेछ भनी पहिले नै अगमबाड़ी गरेका थिए, अनि यो नै यर्मियाले तिनीहरू कैद वा बन्दुवामा जाने थिए भनेर अगमबाड़ी गरेथे। परमेश्वरले त्यस्तो क्रूर कठोर सन्देश दिन क्रूर कठोर मानिसलाई प्रयोग गर्नु भएन। उहाँले स्त्रीको जस्तो हृदय भएको कोमल मानिसको चुन्नुभयो। यर्मियाले भन्छन्, मेरा आँखाहरू आँसुहरूले भरिएका थिए, यो सन्देशले मेरो हृदयलाई टुटाइदियो, तोड्यो। परमेश्वरले त्यस किसिमको मानिस पठाउनुभयो ताकि तिनीहरूले थाहा पाउन् कि उहाँ यसको बारेमा कस्तो महसुस गर्नुहुन्थ्यो। उसको कुरालाई विलापको पुस्तकमा सुन्नुहोस्, विलाप एक अध्याय आठ पदमा भनिएको छ, यरूशलेमले घोर पाप गरियो, यसैले त्यसको हटाइएको छ। अमित्र, बाबेलमा नहरहरूको किनाराहरूमा ती मानिसहरू किन छन्? तिनीहरूले घोर पाप गरे, त्यही नै कारण तिनीहरू अहिले त्यहाँ छन्। अहिले तिनीहरूको कुरालाई सुन्नुहोस्, पद दुईमा भनिएको छ, त्यहाँको बीचको बैंसको रूखमा, त्यहाँको बीचको बैंसको रूखमा हामीले आफ्नो वीणा झुण्ड्यायौं। मित्र, तिनीहरूसँग गाउने कुनै मन छैन, तिनीहरूले अहिले गाउने छोडेका छन्। तिनीहरूसँग त्यहाँ कुनै गायक दल छैन, त्यहाँ कुनै गीत सेवाहरू छैन। तिनीहरू गाइरहनु भएको सट्टामा विलाप सो गरिरहेका छन्। तिनीहरूले आफ्ना वीणाहरू बैंसको रूपमा झुण्ड्याए। तिनीहरूलाई अब कति पनि त्यसको आवश्यक छैन। बाबेलको नदीहरूको किनारामा तिनीहरूले सियोनको गीत गाउन सकेनन्। यरूशलेममा र यरूशलेमको मन्दिरमा तिनीहरू परमेश्वरको स्तुति प्रशंसाको गीत गाउन सके र गाउँदथे। अहिले बाबेलको नदीहरूको किनारमा तिनीहरूले आफ्नो वीणाहरू बैंसको रूपमा झुण्ड्याए। स्तुति प्रशंसाको यी साधनहरूलाई तिनीहरूले बैंसको रूपमा झुण्ड्याए र शोक गरे। आज त्यहाँ धेरै ख्रिस्टनहरू छन् जो आफ्ना वीणाहरूलाई बैंसको रूखहरूमा झुण्ड्याएका छन्। मतलब तिनीहरूले आफ्ना गीत गुमाए, हराए, तिनीहरूसँग वीणा छैन। मतलब स्तुति प्रशंसाको गीत तिनीहरूको जीवनमा, हृदयमा, मुखमा छैन। ख्रिस्टियन मित्र, के तपाईँले आफ्ना गीत गुमाउनु भएको छ, हराउनु भएको छ? तपाईँ सर्वप्रथममा ख्रिस्टमा आउनुहुँदा पाउनु भएको हर्ष आनन्दको सम्झना गर्नुहोस्, याद गर्नुहोस्। तपाईँले आफ्ना गीतको आज गुमाउनु भएको छ। हा मित्र, हामीले देख्यौं तिनीहरूका बाबेलमा मुख्य केन्द्रीय अनुभव, त्यसपछि हामी देख्छौ संकटपूर्ण अनुभव। तीन पदमा भनिएको छ, किनकि हामीलाई कैद गरेर ल्याउनेहरूले त्यहाँ हामीबाट गीत सुन्ने इच्छा गरे र हामीलाई लुट्नेहरूले यो भनेर हामीबाट मनोरञ्जन खोजे, हाम्रा निम्ति सियोनको एउटा गीत गाओ। अहिले बाबेलका मानिसहरूले इसरायलमा त्यहाँ गाउने कुराको बारेमा सुनेका थिए। इसरायलीहरू निश्चित कारणको लागि विश्वमा प्रख्यात थिए, जुन हामी केही क्षणपछि देख्नेछौ। अनि जब तिनीहरूले सुने कि ती इसरायलहरूलाई बाबेलको शहरको बाहिरको नहरहरूको किनारमा ल्याइए र त्यहाँ नै तम्बुहरू लगाएर बसोबास गराइए र मानिसहरू त्यहाँ तिनीहरूलाई हेर्न आए, देख्नुभयो इसरायल विश्व प्रख्यात थियो किनभने यरूसलेममा त्यहाँ जीवित र सत्य परमेश्वरको मन्दिर थियो। जब पर्यटकहरू यरूसलेममा आउँथे तिनीहरूले मानिसहरूलाई मूर्तिको पूजा गरिरहेको नभेटाएर जीवित र सत्य परमेश्वरलाई सेवा गरिरहेको र उहाँको स्तुति प्रशंसा गरिरहेको र उहाँका पापहरूको क्षमा र उद्धारद्वारा नजिक पुगिरहेको र उहाँको निम्ति महिमाको गीत बढ़ी बढ़ाउको स्तुति प्रशंसाको गीत गाइरहेको पत्ता लगाउँथे। तिनीहरूले यस्तो केही पनि अरू कही पनि जग्गामा देखेका थिएनन्। तिनीहरूले कहिले पनि त्यस्ता सुनेका थिएनन्। यसको खबर पूरा संसारभरि फैलिएको थियो। पृथ्वीको पल्लो छेउबाट सभाको रानी आइन् जब तिनले यसको सुनिन्। तिनले सोचिन् कि त्यो खबर सत्य हुन सक्दैन। इसरायलको चाडहरूको समयमा मानिसहरू यरूसलेममा चारै जग्गाबाट एकसाथमा जम्मा हुन्थे र तिनीहरूले यी भजनहरू गाउँथे। सम्भवत यी सबै भजनहरू संगीतबद्ध गरिएका थिए। दाउदले सयौं गायक र संगीतकारहरूको दलको र अर्केस्ट्राको प्रबन्ध गरेका थिए। यो अनुमान गरिन्दछ कि त्यहाँ त्यस्तो समयहरू थियो लाखौं मानिसहरू मन्दिरमा जम्मा भएर परमेश्वरको स्तुति प्रशंसा गाउँथे। तिनीहरूलाई सुन्न र सुन्न सनसनपूर्ण अनुभव थियो। तर अहिले मन्दिरलाई आगोले जलाइयो र यरूसलेम विध्वंसमा ढुंगा इँटाका टुक्राहरूमा पसरेर रहेको थियो अनि त्यहाँका इसरायली मानिसहरू चाहिँ अहिले बाबेलमा दासको काम गरिरहेका थिए। धेरै यात्रीहरू पर्यटकहरू बाबेलमा यो भन्दै आए, यी इसरायलीहरूको चाडहरूको अवधिमा म यरूसलेममा थिए। तिनीहरू त्यहाँ पूरा संसारभरिबाट आएका थिए र जम्मा भएका थिए र त्यहाँ हजारौं मानिसहरू मन्दिरमा जम्मा भएका थिए। जब बलिदान भेटीहरूको चढ़ाइन्थ्यो र धुवामाथि उड्थ्यो, ती मानिसहरूको मुखबाट निस्किएको भजनले मलाई यो पृथ्वीबाट स्वर्गमा उठाएको आभास गरायो। मैले कति पनि यस्तो सुनेको थिएन कही पनि। यी मानिसहरू शताब्दी शताब्दीदेखि संगीतकारहरू हुन्, यी इसरायलीहरू यहुदीहरू। जब यी मानिसहरू एकसाथमा भेला भएर परमेश्वरको निम्ति स्तुतिहरू गाउँथे, प्रशंसा गाउँथे, संसारले यसको बारेमा सुनेथे। परमेश्वरले यसको बारेमा संसारले सुन्न इरादा गर्नुभयो, इच्छा गर्नुभयो। अहिले तिनीहरू बाबेलमा बन्धुवा कैदीहरू छन् र बाबेल वासीहरूले भने हामी त्यहाँ गएर संगीत कार्यक्रमका सुन्नेछौं। जब तिनीहरू ती कैदी बन्धुवा इसरायलहरू भए कहाँ आए, ती बाबेलवासीहरूले तिनीहरूका वीणाहरू वंशको रूपमा झुण्ड्याएको देखे। तिनीहरूले यी मानिसहरू अति नै खिन्न उदासितामा बसिरहेको, निराशमा बसिरहेको देखे र तिनीहरू विलाप र शोक गरिरहेको देखे। अहिले व्यङ्ग्यात्मक वचनले छेड हान्दै तिनीहरूले भने, हाम्रा निम्ति सियोनको एउटा गीत गाऊ, हामीले तिमीहरूको बारेमा सुनेका छौं, हामीले सोच्यौं कि तिमीहरू गाउन सक्छौ। तिनीहरूले उनीहरूको मजाक खेली उडाए, तिनीहरूले उनीहरूको उपहास गरे। भनिएको छ, किनकि हामीलाई कैद गरेर ल्याउनेहरूले त्यहाँ हामीबाट गीत सुन्ने इच्छा गरे र हामीलाई लुट्नेहरूले यो भनेर हामीबाट मनोरञ्जन खोजे, हाम्रा निम्ति सियोनको एउटा गीत गाओ। अहिले ती बन्धुवामा हुने इसरायलीहरूको कुरा सुन्नुहोस्। चार पदमा भनिएको छ, बिरानो देशमा हामीले परमप्रभुको गीत कसरी गाउनु, सुख सुख गर्दै आँखाभरि र गहभरि आँसु खसाउँदै तिनीहरूले भने, हामीले हाम्रा गीतहरू हराएका छौं, गुमाएका छौं। तिमीहरू हामीलाई एउटा सियोनको गीत गाऊ भनेर हामीलाई मजाक ठट्टा गरिरहेका छौ। हाम्रा सियोन खरानीमा, भग्नावशेषमा र विध्वंसमा पसिरहेको छ। हामी कहीँ पनि गाउन सक्दैनौ, कति पनि गाउन सक्दैनौ। कसरी हामी परमप्रभुको गीत बिरानो मुलुकमा गाउन सक्छौ? अमित्र, चाखलाग्दो कुरा यो छ कि ख्रिस्टियनहरूले बिरानो मुलुकमा गीत गाउनुपर्छ। इसरायलका मानिसहरूले गाउनुपर्ने थिएन। त्यस कुरामा इन्कार गर्ने काममा तिनीहरू बिल्कुल सही थिए। वास्तवमा भन्नु नै पर्ने हो भने तिनीहरूले गाउन सकेनन्, न परमेश्वरले तिनीहरू भएको जहाँ कहीँ नै गाउन भन्नुभयो। तिनीहरूले सियोनको गीत खाली सियोनमा गाउनु पर्दथ्यो। परमेश्वरको सन्तान आज भिरानो मुलुकमा यो संसारमा परदेशी र तीर्थयात्री हुन् र आज तिनीहरूको हृदयमा स्तुति प्रशंसाको गीत हुनुपर्छ। खालि ओठको मात्र होइन, बोक्रे मात्र होइन, तर हृदयभित्रबाटको गीत हामीले बिरानो मुलुकमा गाउनुपर्छ। परमेश्वरले हामीलाई गीत उद्धारको गीत दिनुभएको छ। अमित्र, यी मानिसहरू किन बाबेलको नदीहरूको किनारमा छन्? अहिले म यसको उत्तर दिन सक्छु। तिनीहरूले पाप गरे। किन तिनीहरूले आफ्नो गीतहरू हराए, गुमाए? तिनीहरूले पाप गरे। र मित्र, पापले तपाईँबाट तपाईँको गीतको पनि लुट छ। आज धेरै ख्रिस्टियनहरू किन प्रभुको भजन पूरा हृदयबाट गाउन सक्दैनन्? किन त्यसमा आनन्द र हर्ष हुँदैन? एक कारण यही हो, अपश्चातापी पाप। पापले हाम्रो आन्तरिक आनन्द, हर्षलाई, शान्तिलाई लुट्छ। यसले हाम्रो हृदयको हर्षको गीतलाई लुट्छ। यसले हाम्रो निन्द्राको लुट्छ। यसले परमेश्वरसँगको हाम्रो संगतिको लुट्छ। यसले प्रार्थना गर्ने बानीको लुट्छ। वचन अध्ययन गर्ने कामको लुट्छ। मित्र, आज हाम्रो स्थिति कस्तो छ? आफैले आफैलाई जाँचौं। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6979। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6979, 98 4705 6979। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।